अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड। एनआईसी
एसिया बैंक पनि साथी पनि।
बाँकेको जानकी गाउँपालिकामा पुनः मतगणना माग गर्दै काङ्ग्रेस उम्मेद्वार अदालतमा, निर्देशन नआउँदा नेपालगञ्ज उपमहानगरपालिकामा पुरानै संरचना विस्तार।
कोहलपुर उद्योग वाणिज्य संघको अधिवेशन विवादमा निर्वाचन प्रक्रिया अवैधानिक भएको वस्तुगत व्यवसायीहरूको आरोप।
बाँकेमा रोडा ढुङ्गा उत्खननमा रोक, अवैध रूपमा निकासी भने जारी।
र कालीकोटमा सुत्केरी बचाउन हेलिकप्टर चार्टर, बझाङमा पहिलो पटक हलो जोत्ने महिला उपप्रमुखमा निर्वाचित।
Hyundai Traffic Safety.
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61%ले कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी Hyundai नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा बाँकेको जानकी गाउँपालिकामा पुनः मतगणना माग गर्दै उम्मेद्वारले अदालतमा उजुरी दर्ता गराएको खबर छ। बाँकेको जानकी गाउँपालिकामा पुनः मतगणना हुनुपर्ने माग राख्दै पराजित उम्मेद्वारले उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दर्ता गराएका छन्। आइतबार हिजो नेपाली काङ्ग्रेसबाट जानकीमा प्रमुखका लागि उम्मेद्वार रहेका 56 खाँले मुद्दा दर्ता गराउनु भएको हो। त्यहाँ एमालेका उम्मेद्वार राम निवास यादव प्रमुख र भूमिसारा धिताल उपप्रमुखमा विजयी हुनुभएको छ। यादवले खाँलाई 75 मतले पराजित गरी प्रमुखमा विजयी हुनुभएको हो। यादवले 3084 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी खाँले 3009 मत प्राप्त गर्नुभएको छ। 176 मत गणनाका क्रममा हराएको पाइएको छ। खाँका तर्फबाट अधिवक्ता प्रहलाद बहादुर कार्कीले दावी गर्नुभएको छ। गाउँपालिकामा शपथसँगै यादवले पदभार ग्रहण गरी कार्य सम्पादन समेत सुरु गरिसक्नु भएको छ। अधिवक्ता कार्कीका अनुसार अदालतमा आज सुनवाई छ। दैनिक नेपालगञ्जमा खबर छ।
कोहलपुरका वस्तुगत व्यवसायीहरूले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया अवैधानिक भएको बताएका छन्। संघभित्र भएका आर्थिक हिनामिना तथा अन्य क्रियाकलापको ढाकछोप गर्नका लागि साधारण सभा नगरेको र आर्थिक तथा प्रशासनिक प्रतिवेदन समेत पारित नगरिकनै उम्मेदवारी दर्ता र चुनावको मिति तोकेकाले सबै प्रक्रिया अवैधानिक भएको बताएका हुन्। यस्तै कोहलपुर उद्योग वाणिज्य संघले कृत्य हस्ताक्षर गरी 8 साधारण सभा तथा विधान संशोधन गरेको उनीहरूले आरोप लगाएका छन्। बहुमत नपुर्याई कृत्य हस्ताक्षर गरी साधारण सभा गरेको हुँदा छानबिन गर्न उनीहरूले माग समेत गरे छन्। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा होटल व्यवसाय संघ बाँकी अध्यक्ष बलराम भट्टराई, मध्यपश्चिम जनसेवा यातायात अध्यक्ष विश्वराज खनाल, कोहलपुर अटो एसोसिएसन अध्यक्ष रवि कर्माचार्य, कपडा व्यवसाय संघ महासचिव एकराज भण्डारी, हार्डवेयर तथा निर्माण व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष केशव सापकोटाले हस्ताक्षर गर्नुभएको छ। कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिकामा फेरबदल भएको छ। मतदान साउन 15 गर्ने भए पनि अन्य तालिकाहरू फेरबदल भएका हुन्। मिशन टुडेमा खबर छ।
स्थानीय तहको निर्वाचनपछि उपमहानगरपालिकाको नयाँ संरचना अनुरूप कार्य सम्पादन गर्नु परे पनि नेपालगञ्जमा पुरानै शाखा तथा इकाइमा काम थालिएको छ। नवनिर्वाचित जनप्रतिनिधिहरूले यसअघिकै शाखा र इकाइको जिम्मेवारी हेर्ने गरी काम थालेका हुन्। नयाँ संरचनागत निर्देशन नआइसकेकाले पुरानै अनुरूप काम गर्नु परेको हो। नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले भन्नुभयो, नयाँ संरचनाको निर्देशन आएपछि सोही अनुरूप हुन्छ। उपमहानगरपालिकामा विभिन्न महाशाखाहरू गठन गरी तदनुरूप कार्य सम्पादन गर्ने नयाँ नीति बनाइएको छ। महाशाखाको नीति र संरचना आइसकेको छैन। कार्यकारी अधिकृत कुँवरले भन्नुभयो, हिजो बसेको उपमहानगरपालिकाको बोर्ड बैठकले निर्वाचित जनप्रतिनिधिहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ। कार्यालयमा रहेका विभिन्न 7 शाखा तथा केही इकाइहरूलाई अध्ययन, अनुगमन र सम्भाव्यता खोज्न वडा अध्यक्षहरूलाई जिम्मा दिँदै 12 उपसमिति गठन गरिएको छ। उपसमितिले 15 शाखाको अध्ययन गरेर विकास र समृद्धिलाई अझ प्रभावकारी बनाउन आफ्ना सुझावहरू प्रस्तुत गर्ने जिम्मेवारी तोकिएको छ। कार्यकारी अधिकृत कुँवरले भन्नुभयो, आजको दैनिक नेपालगञ्जमा खबर छ।
प्रसूतिका लागि कालीकोट जिल्ला अस्पताल पुगेकी तिलागुफा नगरपालिका 11 हरिशोभा सुनारलाई अत्याधिक रक्तस्राव भएपछि हेलिकप्टर चार्टर गरी नेपालगञ्ज ल्याइएको छ। सुनारले हिजो बिहान अस्पतालमै छोरी जन्माउनु भएको थियो। शिशु जन्मे लगतै रक्तस्राव भएपछि उहाँलाई थप उपचारका लागि नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा रेफर गरिएको डाक्टर प्रकाश जीसीले बताउनुभयो। सुत्केरीको अत्याधिक रक्तस्राव भएपछि स्वास्थ्यकर्मी र स्थानीयले 5 रगत दिएका थिए। रगत चढाउँदा पनि रक्तस्राव नरोकेपछि बाध्य भएर रेफर गर्नु परेको डाक्टर जीसीले बताउनुभयो। पवित्र कुमार शाहीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेको नरेनापुर गाउँपालिका वडा नम्बर 4 नरेनापुरका वडा अध्यक्ष दिनेश प्रसाद शर्माले शुक्रबार वडा कार्यालयबाट 1,00,000 रुपियाँ लिएको पेस्की विवादित भएको छ। असार महिनामा पेस्की लिन नमिल्ने भए पनि शर्माले सडक ग्राभेल गर्न भन्दै पेस्कीमा जोड गरेको पाइएको छ। असार मसान्तभित्र पेस्की लिन नमिल्ने जानकारी दिँदादिँदै जबरजस्ती चेक काट्न दबाव आयो। दैनिक नेपालगञ्जसँग कुरा गर्दै नरेनापुरका वडा सचिव साबितराम वर्माले भन्नुभयो, वर्षायाममा माटो पटान गरेर पनि फाइदा छैन। वडा सचिव वर्माले भन्नुभयो, तर यहाँ जबरजस्ती हिसाबले काम गर्ने वातावरण भएको छ।
आर्थिक वर्ष सकिने लाग्दा जिल्ला समन्वय समिति बाँकेले अर्को निर्णय नहुँदासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ। तर नदी खोलाबाट चोरी तस्करी भने अत्याधिक बढेको छ। वर्षामा पनि नदी र खोलाबाट ढुङ्गा गिट्टी बालुवा झिक्ने क्रम रोकिएको छैन। उत्खननमा रोक लगाए पनि दैनिक दर्जनौ ट्र्याक्टर ट्रकमा ढुङ्गा गिट्टी भरिएर गएको स्थानीयले बताएका छन्। चोरी गरिएका नदीजन्य पदार्थ नेपालगञ्ज र कोहलपुर क्षेत्रमा महँगोमा बिक्री हुने गरेको स्थानीय बताउँछन्। जिल्ला समन्वय समितिले चालू वर्षका लागि नदीजन्य पदार्थ उत्खननका लागि नेपालगञ्ज शिवम ट्रेडर्सका त्रिभुवनलाल यादवलाई 10 करोडमा ठेक्का दिएको छ। कान्तिपुरमा खबर छ।
बाँकेमा लामो समयदेखि पहल भइरहेको विशेष आर्थिक क्षेत्र सेज स्थापनाका लागि सम्भाव्यता अध्ययन पुरा भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कन्सल्टेन्ट मार्फत गरेको सम्भाव्यता अध्ययनमा राप्ती सोनारी गाउँपालिका 6 अन्तर्गत पर्ने ठुरिया जङ्गल क्षेत्रमा सेजका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको हो। हिजो नेपालगञ्जमा प्राधिकरणले सर्वपक्षीय अन्तर्क्रियाको आयोजना गरी बाँकेका विभिन्न 4 ठाउँमा देखाइएको सम्भाव्यता मध्ये मुगुवा खोला छेउ ठुरिया जङ्गलमा उपयुक्त ठाउँ छनौट गरिएको हो। ठुरियामा उपलब्ध 1,600 हेक्टर मध्ये सेजका लागि आवश्यक पर्ने 770.5 हेक्टर सजिलै गरी प्राप्त हुने भएपछि सिफारिस गरिएको अध्ययन टोलीले जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
बझाङ जिल्लामा पहिलो पटक हलो जोतेर चर्चामा आउनुभएकी थलारा गाउँपालिकाकी गङ्गुदेवी खडायत एमालेबाट उम्मेद्वार भई गाउँपालिका उपप्रमुख बन्नुभएको छ। गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै पीडामा रहेको बताउने गङ्गुले आफ्नो कार्यकाल महिलामाथि हुने अन्याय अन्त्य गर्न खर्चिने बताउनुभयो। 2059 सालमा उहाँले हलो जोतेर विद्रोह सुरु गर्नुभएको थियो। महिलाले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि हटेको छैन। लगातार 5 आफै हलो जोतेर उहाँले खेतीपाती गर्नुभएको थियो। वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा भोट हालिसकेपछि आम नागरिकहरूको भूमिका
प्रक्रियागत रूपले सम्बोधन भएका छन् कि छैनन् भन्ने कुराहरूलाई हेर्नु पर्यो र त्यसको लागि नागरिकहरूले निरन्तर रूपले चासो राख्ने नत्र भने उहाँहरू त मनपरी भइहाल्यो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
सूचना साइनो बहुउद्देश्य सहकारी संस्था लिमिटेड बाँके नेपालगञ्ज सेवा केन्द्र खजुरा शाखा विगत 3 सञ्चालन हुँदै आएको संस्था यही असार 29 आफ्नै भवन खजुरा डी गाउँ 11 अगाडि सर्ने भएकोले सम्पूर्ण सेयर सदस्य महानुभाव जीवहरूमा यसै सूचनालाई आधार मानि उपस्थिति साथै उद्घाटन हुने जानकारी गराइन्छ। अध्यक्ष श्री टोप बहादुर खत्री साइनो बहुउद्देश्य सहकारी संस्था लिमिटेड खजुरा बाँके।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-580-2705 र 98-580-40-132।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मतदाताहरूले जनप्रतिनिधि छनौट गर्नका लागि मत हालेर मात्र भूमिका सकिँदैन, किनभने आफ्नो समुदायको विकासका लागि नागरिक निगरानी हुनु आवश्यक छ। जनप्रतिनिधि छनौट गरिसकेपछि स्थानीय नागरिकहरूको भूमिका के हुन सक्छ? कुराकानी गर्दै नागरिक समाजका अगुवा एवं अधिकारकर्मी प्रकाश उपाध्याय।
अब नागरिकहरूले जनप्रतिनिधिहरूको आफ्नो सरोकारका आफूले लागेका कुराहरूमा जनप्रतिनिधिहरूले गरिरहेको कामहरूको बारेमा अब नागरिकहरूले चाहिँ सक्रिय हुनुपर्छ। एउटा अर्को कुरो के हुन्छ भने प्रतिनिधिमूलक लोकतन्त्रमा छौँ हामी, होइन, हामीले प्रतिनिधि छानेर पठायौँ। अब प्रतिनिधिमूलक लोकतन्त्रमा प्रतिनिधिले सबै चिज ठिक गर्छन् भन्ने कुराहरूमा चाहिँ नागरिक आश्वस्त हुनुहुँदैन र नागरिकहरूले प्रतिनिधिहरूलाई दिने सुझावहरू चाहिँ दिइराख्नुपर्छ र प्रतिनिधिहरूले पनि के गर्नुपर्छ भन्दा नागरिकहरूका गुनासो सुन्नलाई तत्परता देखाउनुपर्छ।
अब स्थानीय तहको निर्वाचन भोट हालिसकेपछि के आम नागरिकको भूमिका सकियो त?
होइन, कहिले पनि लोकतन्त्रमा चुनाव पछि पनि नागरिकहरूको भूमिका रहन्छ। किन भन्दा नागरिकहरूको भूमिका हामीले ब्ल्यान्ड चेक दिएर पठाएको होइन हाम्रा प्रतिनिधिहरूलाई, उहाँहरूले जे मन लाग्यो त्यही गर्नलाई पठाएको पनि होइन। हामीले भोट हालिसकेपछिको अर्थ त्यो होइन, हामीसँग त्यो शक्ति हुन्छ हरेक चोटि चाहिँ नागरिकहरूलाई चाहिँ हामीले चेक गर्नुपर्छ उहाँहरूलाई, उहाँहरूलाई जवाफदेही बनाउने कुरा नै नागरिकहरू नबोल्ने, नागरिकहरू मौन बसे भने उहाँहरू जवाफदेही हुनै हुनुहुन्न र उहाँहरूले गरेका, उहाँहरूले बाहिर ल्याएका, उहाँहरूले सार्वजनिक गरेका कार्यक्रमहरूमा हामीले चासो व्यक्त गर्नुपर्छ, त्यसमा सुझाव दिनुपर्छ र हामी उहाँहरूसँग निरन्तर संवादमा बस्नुपर्छ र त्यो संवाद बनाउने ठाउँ संवादको लागि
अहिलेको अवस्थामा जनप्रतिनिधिहरू पदभार ग्रहण गरिसकेको अवस्था छ, निर्णय कार्यान्वयनको पाटोमा लाँदैछन्, यस्तो अवस्थामा नागरिक कहाँनिर चनाखो हुनुपर्छ? अब
उहाँहरूले के निर्णय गर्नुभयो, निर्णयमै चनाखो हुनुपर्छ। उहाँहरूले त्यो निर्णय ठिक छ कि छैन भन्ने कुरामा आम बहसहरू चल्नुपर्छ, होइन, कुनै पनि योजनाहरू आउँदा कति त्यो योजनाहरूले गर्दाखेरि भनौँ न कुनै योजनाहरूमा आम समर्थन हुन्छ, कुनै योजनाहरू चाहिँ नागरिकहरूले विरोध पनि गर्न सक्छन्, त्यस्ता कुराहरूमा उहाँहरू सुन्न पनि तयार हुनुपर्छ। नागरिकहरूले ती योजनाहरू कति के अरे पारदर्शिताको हिसाबले, जवाबदेहिताको हिसाबले हेर्दैछु मैले उहाँहरूको निर्णय गरिराख्दाखेरि, त्यो संरचनाले नै धान्न नसक्ने खालका निर्णयहरू पनि भएका छन् स्थानीय तहमा, तर त्यसलाई उहाँहरूको जोसलाई मर्न दिनु हुँदैन। तर ती प्रश्नहरू पनि आम नागरिकहरूले उठाउनुपर्छ अब केही समयपछि, अबको 15 दिन 1 महिनापछि।
सवालहरूमा नि प्रश्न गर्दा मात्रै पनि के फाइदा हुन्छ?
जनप्रतिनिधिहरूलाई जवाब दिनु पर्दैन र उहाँहरूले चुनाव जितेर गएको होइन र ए मेरो बारेमा यो कुरो उठेको रहेछ र मैले यस्तो भन्दाखेरि चाहिँ यो कुरोमा चाहिँ गुनासो रहेछ, यो कुरो चाहिँ मैले अलि धेरै महत्त्वाकांक्षी भएर निर्णय पो गरेँ कि, यो कुरोले यो व्यवहारिक रूपमा कार्यान्वयन हुँदैन पो कि होला गर्नलाई मैले यही कामहरू गर्नु परेर चाहिँ छुटेका रहेछन् भन्ने कुराहरू उहाँलाई सचेतना बनाउँछ र त्यसले के हुन्छ भने दोहोरो संवाद हुन्छ क्या के गरिरहेको छ जन मेरो प्रतिनिधिले भन्ने कुरो पनि थाहा हुन्छ र मेरो मलाई भोट दिने मानिसले मलाई कसरी हेरिरहेको छ भन्ने कुरा उहाँहरूलाई पनि महसुस हुन्छ र यो संवादविहीनता भयो भने चाहिँ हामीले चेक काटेर दिएको जस्तो ब्ल्यान्ड चेक दिएको जस्तो मात्रै हुन्छ स्थानीय सरकार.
यसमा आम नागरिकले स्थानीय तहमा निर्वाचन सकिएपछि अब जवाबदेहिता र पारदर्शिताका लागि के कुरामा ध्यान दिन जरुरी छ त?
एउटा उहाँहरूको निर्णयलाई नै हेर्नु पर्यो के काम गर्दै हुनुहुन्छ भनेर हेर्नु पर्यो र कतिपय कुराहरू चाहिँ यस्तो मैले भनेका आफूले उठाएका गुनासाहरू आफूले भनेका कुराहरू प्रक्रियागत रूपले सम्बोधन भएका छन् कि छैनन् भन्ने कुराहरूलाई हेर्नु पर्यो र त्यसको लागि चाहिँ के भन्दाखेरि एक्लै दुक्लै र सङ्गठित रूपमा पनि तिनटै कुरा छ कि र नागरिकहरूले निरन्तर रूपले चासो राख्ने र निरन्तर रूपले यो कुराहरूलाई उठाउन थालियो भने चाहिँ नागरिक नत्र भने त के भन्दा नागरिकसँग संवाद भएन भने त उहाँहरू त मन परि भइहाल्यो नि त.
त्यस्तै जनप्रतिनिधिसँगै नागरिकहरूको पनि तत्परता त उत्तिकै आवश्यक पर्छ. त्यसैले अब नागरिकहरूले जवाबदेही बनाउनका लागि के गर्नुपर्छ?
होइन जवाबदेही भन्ने कुरा चाहिँ आफै आफै कस्तो भन्दाखेरि नागरिकहरूले प्रश्न गर्ने नागरिकहरूले गुनासो उठाउने नागरिकहरूले सम्पर्क गर्ने नागरिकहरूले भन्ने नागरिकहरूले सोध्ने नागरिकहरू जान्न चाहने यिनै कुराहरूले गर्दाखेरि उहाँहरूले प्रश्न गरेपछि उत्तर पाइन्छ. उत्तर पाएपछि उहाँहरूले उत्तर दिँदाखेरि चाहिँ ढाँट्नु हुँदैन. ढाँटेको कुरा थाहा हुन्छ. थाहा भइसकेपछि चाहिँ उहाँहरूले ए यस्तो रहेछ भन्ने कुरा बाहिर आउँछ सञ्चार माध्यमहरूमा प्रसारित हुन्छ. यसले गर्दाखेरि किन उहाँहरूलाई जवाफदेही बन्नको लागि चाहिँ बाध्य हुन्छ जवाफदेही बन्ने हुन्छ. त्यो जवाफदेहिताले अहिले मात्रै होइन उहाँहरू अहिले जवाफदेही भएर काम गरिदिनु भयो भने एउटा प्रणालीगत रूपमा जवाफदेही भएर एउटा सिस्टममा काम गरिदिनु भएन भने थितिमा काम गरिदिनु भयो भने अर्को पटकको लागि के हुन्छ भन्दा त्यो थिति बसेर जान्छ. त्यसले विकास दिनबाट कामलाई गति दिन्छ. त्यसले आम रूपमा स्थानीय सरकारले डेलिभर गर्ने कुरा वितरण गर्ने कुराहरूमा सबै नागरिकहरूको पहुँच पुर्छ. यसले एउटा खालको चाहिँ जुन लोकतन्त्रभित्रको संवाद र लोकतन्त्र भनौँ न हामीले डेमोक्रेसीमा प्रतिनिधिमूलक लोकतन्त्र छाने तापनि त्योभित्र हामीले चाहिँ भोलिको दिनमा नागरिकहरूको असन्तुष्टिहरू मेटिन्छ. यी यावत कामहरू चाहिँ गर्न सकिन्छ.
नागरिक समाजका अगुवा एवं अधिकारकर्मी प्रकाश उपाध्याय. अब अर्को सन्दर्भ, सरकारी बजेटको कसरी चरम दुरुपयोग हुन्छ भन्ने कुरा लम्की टिकापुरुष र खण्डको किनारमा भइरहेको ग्राभेल बिछ्याउने कार्यले प्रमाणित गरेको छ. आर्थिक वर्षको अन्त्यतिर कार्यालयले हतारमा काम गराउने र ठेकेदारले झारो टार्ने काम गरेर बजेट कुम्ल्याउने गरेका यस्ता कैयौँ उदाहरण रहेका छन्. हुलाकी राजमार्ग अन्तर्गत भइरहेको ग्राभेल बिछ्याउने कार्य हेर्दा सर्वसाधारण आश्चर्य पर्न थालेका छन्. सडकको दायाँ बायाँ किनारमा नदीको बलौटे माटो र ठुल्ठुला ढुङ्गाको थुप्रो राखिएको छ. योगेश रावलले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ.
पश्चिम नेपालको मध्य पहाडका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई जङ्गलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ. राउटे समुदाय दैलेखको भैरवी गाउँपालिकाको गौचरमा बस्दै आएको छ. अछामबाट दैलेख फर्केका उनीहरूले चालु आर्थिक वर्षको तेस्रो किस्ताको सुरक्षा भत्ता बुझेका छन्। उनीहरूलाई दुई महिनापछि प्रति व्यक्ति 4,000 दरले भत्ता वितरण गरिएको हो. जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डित, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी लगायतको टोलीले बस्तीमै पुगेर भत्ता वितरण गरेको कान्तिपुरले खबर छापेको छ.
राष्ट्रिय गौरवको सडक आयोजना निर्माणले तीव्रता पाएसँगै हुम्लाको सिमकोटलाई चीनसँग जोड्ने स्थल मार्ग अन्तिम चरणमा पुगेको छ. कर्णाली करिडोर आयोजना अन्तर्गत सिमकोट हिल्सा सडक निर्माण सुरुवातमा सुस्त देखिए पनि दुई वर्ष यता काम तीव्र हुँदा चीनसँगको दूरी छोटिँदै गएको हो. सीमा क्षेत्र हिल्सादेखि सिमकोटसम्मको 95 किलोमिटरमध्ये 70 किलोमिटर ट्र्याक खुलिसकेको छ. सिमकोटदेखि उत्तर सिमकोट गाउँपालिकाको हेपका खोलासम्म 18 किलोमिटर दूरीमा समेत ट्र्याक खोलेको छ. अब दुई सडक खण्डलाई जोड्न 7 किलोमिटर खण्ड मात्र बाँकी रहेको छ. जय बहादुर रोकाए र कृष्ण प्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ.
दैलेखमा हिजो दुईवटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन्। मौसममा आएको खराबीका कारण ती हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो. जिल्लाको माथिल्लो डुङ्गेश्वर र तल्लो डुङ्गेश्वरमा हेलिकप्टर आकस्मिक अवतरण भएका हुन्. हुम्ला सदरमुकाम सिमिकोटबाट उडेको एयर डाइनेस्टीको 9NAJD कलसाइन भएको हेलिकप्टर माथिल्लो डुङ्गेश्वरमा अवतरण गरिएको हो. पोखराका लागि उडेको यो हेलिकप्टर खराब मौसमका कारण आइतबार हिजो दिउँसो दैलेखमा आकस्मिक अवतरण गर्नु परेको जनाइएको छ. ललित बहादुर ले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ. पश्चिम डायरीमा नयाँ जनप्रतिनिधि प्रतिको पहिलो अपेक्षा
बाटोघाटो बनाउनु पर्यो, ढल निकासी हुनु पर्यो, एकदम सबभन्दा पहिले अहिले भर्खरैको आवश्यकता भनेकै यही छ.
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम.
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 0185280112।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिबाट विकास र समृद्धिको सपना देख्न थालेका छन्। हामीले नवनिर्वाचित जनप्रतिनिधिहरूले पहिलो काम के गरिदियो हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई लगातार सोधिरहेका छौँ। सुनौ साथी सम्भु थारूले सङ्कलन गरेको नागरिक आवाज।
शिराचार्य रुमान क्षेत्रलाई हेर्नु पर्यो पहिला, त्यसपछि सरसफाइमा ध्यान दिनु पर्यो, बाटोघाटो बनाउनु पर्यो, ढल निकास हुनु पर्यो, एकदम सबभन्दा पहिला अहिले भर्खरैको आवश्यकता भनेकै यही छ।
म अमिताभ शुक्ल। सबभन्दा पहिला नगरको बाटो बनाउनु पर्ने अनि त्यसपछि फोहोर व्यवस्थापन गर्ने।
कमलजीत सिंह। बाटो र ढल निकास बनाइदिए राम्रो हुन्थ्यो।
मोहम्मद साजन। अहिले त मेन चिज सरसफाइ, त्यसपछि चाहिँ अहिले बर्सातको मौसम छ, ढल निकासहरूको सुविधा हुनु पर्यो अनि बाटोघाटो पनि बनाइदिनु पर्यो, हेर्नु पर्यो कहाँ कस्तो पानी जमेछ के भन्छ, अनि त्यसपछि चाहिँ सार्वजनिक शौचालय बनाउनु पर्यो।
हरिश सुवेदी। सर्वप्रथम गर्नुपर्ने काम भनेको यो अहिले बर्सातको समयमा ढल निकास, बाढीहरू जहाँ आउँछ, खाल्टा खुल्टीहरू हुन्छ, त्यसको चाहिँ ग्राभल गरेर चाहिँ त्यसलाई चाहिँ पटान गरिदिने अनि त्यसपछि गएर सरसफाइलाई उहाँहरूले ध्यान दिनुभयो भने सबभन्दा राम्रो यही नै हुनेछ अहिले बर्सातको बेलामा।
पशु चौपाईहरूले गर्दाखेरि बहुत दुर्घटना हुन्छ, समाधान गरेर व्यवस्थापन गरिदिने हो भने अति राम्रो हुन्छ जस्तो मलाई लागिरहेछ।
सल्यानमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 26 जना घाइते भएका छन्। दाङघोराईबाट रुकुम जाँदै गरेको NA 4K 5754 नम्बरको बस हिजो सल्यानको त्रिवेणी 5 सल्ली खोला भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परि रुकुम त्रिवेणी गाउँपालिका 6 खाराका मानबहादुर विक र सल्यान छत्रेश्वरी गाउँपालिका 4 सीताराम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिनुभयो। देवेन्द्र बस्नेतले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
स्थानीय तहको निर्वाचनमा पराजित भएका बैतडीका उम्मेद्वारहरूले विजयी जनप्रतिनिधिहरूलाई रचनात्मक सहयोग गर्ने बताएका छन्। उनीहरूले निर्वाचनको नतिजाबाट निराश नभएको र विजयी प्रतिनिधिलाई जनमुखी काम गर्न दबाब दिइरहने बताएका हुन्। पराजित अधिकांश उम्मेद्वारले विभिन्न सञ्चार माध्यम मार्फत वक्तव्य जारी गर्दै मतदातालाई धन्यवाद समेत दिएका छन्। मिलन प्रकाश ढुङ्गालले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
निरन्तर आएको वर्षासँगै कञ्चनपुरका ग्रामीण सडक बिग्रिन थालेका छन्। शनिबारदेखि अविरल रूपमा परेको वर्षाका कारण कच्ची सडक बिग्रिँदा आवत जावतमा समस्या भएको छ। उता रुकुममा लगातारको वर्षाका कारण रुकुमका विभिन्न ठाउँमा ठूलो क्षति भएको छ। वर्षापछि आएको बाढीले केही घरमा क्षति पुगेको छ भने करिब 3 दर्जन घर उच्च जोखिममा परेका छन्। बाढीले आधा दर्जन भेडा बाख्रा मरेको र दर्जनौ जनावर घाइते भएको स्थानीयले जानकारी दिएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ। उता बर्दियाको बारबर्दिया नगरपालिका 8 औरीमा चट्याङ खस्दा एकजनाको मृत्यु भएको छ। हिजो बिहान 7:30 बजे खेतमा काम गरिरहेका बेला 43 वर्षीय शुक्ला थारूको शरीरमा चट्याङ खसेको जनाइएको छ।
बर्खे विदा सुरु भएकाले उच्च माध्यमिक विद्यालय र माध्यमिक विद्यालय तहमा विद्यार्थी अभिभावक तहका विद्यार्थी अभिभावकसँगै काम खोज्न भारत जान थालेका छन् सुदूरपश्चिमीहरू। रोपाई सकेर भारत जानेहरू पनि धेरै छन्। भोट हाल्न आएर घर बसेकाहरू पनि भारत फर्किन थालेका छन्। भवानी भट्टले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ। यता बाँकेको कोहलपुरको खबरमा कोहलपुरस्थित ब्रिज इन्टरनेसनल स्कुलले हिजो गुरु पूर्णिमाको अवसरमा वृक्षारोपण गरेको छ। विद्यालय परिसरमा गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न किसिमका 100 बढी बिरुवा लगाइएको मिसन टुडे दैनिकले खबर छापेको छ।
तरुण दलका रुकुम पुथा उत्तर गङ्गा गाउँपालिका संयोजक नवीन बुढामाथि आक्रमण भएको छ। 18 गते राति हत्या गर्ने उद्देश्यसहित वाइसिएलले आक्रमण गरेको काङ्ग्रेसले जनाएको छ। नागरिक पश्चिमेलीमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूको मुख्य प्राथमिकता के छ भन्ने विषयमा वडा अध्यक्षहरू के भन्छन् त सुनौ। नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर 1 धम्बोजीका अध्यक्ष प्रमोद रिजालको विचार।
एकदमै म अहिले भर्खरै अब यो बर्खाको बिचमा चाहिँ हाम्रो चुनाव सम्पन्न भएको छ र विशेष गरी अब यो पानीको निकास, किनभने यहाँ ढलको निकास छैन, होइन, नालाहरू खोल्ने पानीको निकास गरेर चाहिँ पानी नजम्ने किसिमको वातावरण चाहिँ गराउने टोलमा, र अर्को फोहोर व्यवस्थापन अत्यन्तै फोहोर अवस्थामा रहेको छ। अहिले सिङ्गो नेपालगञ्ज नै फोहोर अवस्थामा रहेको अवस्थामा हाम्रो वडा पनि त्योबाट अछुतो छैन। त्यो फोहोर व्यवस्थापनलाई चाहिँ मैले पहिलो प्राथमिकता राखेको छु, त्यसलाई चाहिँ व्यवस्थापन गर्ने कुरा रहेको छ। एकदमै एज अ वडा अध्यक्षको हिसाबले पहिलो कुरा त म वडाबाट यस्तो कार्यक्रमहरू सञ्चालन गर्छु, महिला सशक्तिकरण र महिला हिंसा विरुद्धका थुप्रै खाले सचेतीकरणका कार्यक्रमहरू योजनाहरू सञ्चालन गर्छु, जसको सचेतनाको कारणले गर्दाखेरि महिला हिंसामा नै कमी आउनेछ, न्यूनीकरण हुनेछ भन्ने कुरा म विश्वस्त छु। त्यति गर्दा पनि महिला हिंसाहरू भएमा होइन पीडितलाई चाहिँ न्याय दिने र पीडकलाई चाहिँ कानुनी कारवाहीको प्रोसेसको अगाडि बढाउने कुराहरूमा चाहिँ मेरो महत्त्वपूर्ण भूमिका रहनेछ। पछाडि परेका यो शिक्षा लगायत विकासका दृष्टिकोणले पछाडि परेका जति सबै क्षेत्रमा समुदायमा टोलमा विशेष प्याकेज योजनाहरू चाहिँ म लिएर जानेछु। मसँग थुप्रै प्लानिङहरू छन् जसले चाहिँ त्यहाँ भएका गरिब तथा पछाडि परेका विद्यार्थीहरूलाई शिक्षाको पहुँच बनाउनको लागि उनीहरूलाई चाहिँ छात्रवृत्तिको व्यवस्था गर्ने कुराहरू, गरिब जेहेन्दार विद्यार्थीहरूलाई चाहिँ तपाईँको अक्षय कोष खडा गरेर चाहिँ उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण सिर्जना गर्ने कुराहरू मेरो महत्त्वपूर्ण योजनाको रूपमा चाहिँ रहेको छ, जसको कारणले गर्दा फेरि उहाँहरूलाई तलैबाटै हामीले शैक्षिक रूपले नै सचेतीकरण गर्न सकियोस् भन्ने मेरो चाहिँ कन्सेप्ट रहेको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेको जानकी गाउँपालिकामा पुनः मतगणना माग गर्दै काङ्ग्रेस उम्मेद्वार अदालतमा, निर्देशन नआउँदा नेपालगञ्ज उपमहानगरपालिकामा पुरानै संरचना विस्तार।
कोहलपुर उद्योग वाणिज्य संघको अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया अवैधानिक भएको वस्तुगत व्यवसायीहरूको आरोप।
बाँकेमा रोडा ढुङ्गा उत्खननमा रोक, अवैध रूपमा निकासी भने जारी।
र कालीकोटमा सुत्केरी बचाउन हेलिकप्टर चार्टर, बझाङमा पहिलोपटक हलो जोत्ने महिला उपप्रमुखमा निर्वाचित।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताहरूले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज असार 26 गते सोमबार, जुलाई 10 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।